میں مبلغ بنوں سلطوں کا خوب چرچا کروں سلطوں کا.
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. نبی رحمت شفیع امت صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جو مجھ پر جمعہ کے روز اور رات میں 100 مرتبہ درود پاک پڑھے اللہ پاک اس کی 100 حاجتیں پوری فرمائے گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. مزید ارشاد ہے، 70 آخرت کی اور 30 دنیا کی، اور اللہ ایک فرشتہ مقرر فرما دے گا جو اس درود پاک کو میری قبر میں یوں پہنچائے گا جیسے تمہیں تحائف پیش کیے جاتے ہیں. بلا شبہ میرا علم میرے وصال یعنی پردہ فرمانے کے بعد ویسا ہی ہوگا جیسا میری ظاہری حیات میں ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. آج آپ کے ساتھ جو موضوع لے کر میں حاضر ہوا ہوں وہ بھی انتہائی اہم موضوع ہے. پیارے آقا مکی مدنی مصطفیٰ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جو اسلام میں بوڑھا ہوا یہ بڑھاپا اس کے لیے قیامت کے دن نور ہوگا. آج ہمارا موضوع ہمارے بزرگ بڑی عمر کے اسلامی بھائیوں کے لیے، یعنی بڑی عمر کے جو لوگ ہوتے ہیں ہمارے گھر میں، کبھی دادا کبھی دادی کبھی نانا کبھی نانی کبھی امی کبھی ابو، بڑی عمر کے ہوتے ہیں ہمارے معاشرے میں، بڑے بزرگ ہوتے ہیں، بڑی عمر کے بوڑھے جن ہم کہتے ہیں وہ ہوتے ہیں، ہمارے دفاتر میں ہوتے ہیں، ہمارے مارکیٹ میں، ہمارے محلے میں، ہمارے پڑوس میں کئی ملیں گے. آج سنتے ہیں ان کے بارے میں. حضرت انس رضی اللہ تعالی عنہ سے روایت ہے، رسول پاک صلی اللہ علیہ وسلم فرماتے ہیں، جب مسلمان بندہ 40 سال کا ہوتا ہے تو اللہ تعالیٰ 3 طرح کی بلائیں دور کر دیتا ہے. نمبر 1 جنون، نمبر 2 کوڑ، اور نمبر 3 برس. اور جب 50 سال کا ہو جاتا ہے اللہ تعالیٰ اس کے حساب میں تخفیف کر دیتا ہے، کمی کر دیتا ہے. جب 60 سال کا ہو جاتا ہے تو اللہ تعالیٰ اسے اپنی طرف جھکنا نصیب فرماتا ہے، اور جب 70 سال کی عمر کا ہو جاتا ہے تو آسمان والے اس سے محبت کرنے لگتے ہیں، اور جب 80 سال کا ہو جاتا ہے تو اللہ پاک اس کی نیکیاں ثابت رکھتا ہے اور اس کی برائیاں مٹا دیتا ہے، اور جب 90 سال کا ہوتا ہے تو اللہ تعالیٰ اس کے اگلے پچھلے گناہ معاف فرماتا ہے. دکھ دیا جاتا ہے کہ یہ اللہ کی زمین میں اللہ کا اسیر یعنی قیدی ہے، اور اس کے گھر والوں کے حق میں اس کی سفارش قبول فرماتا ہے. تو میرے پیارے اسلامی بھائیوں، مدنی چینل کے ناظرین، پتہ چلا کہ اسلام میں بزرگوں کا بڑا مقام ہے، ان کی بڑی اہمیت بیان کی گئی ہے. صحابہ کرام علیہم رضوان کی جب بھی ہم سیرت دیکھتے ہیں تو یہ بھی ان بڑی عمر کے لوگوں کا، بزرگوں کا جس انداز سے خیال رکھا کرتے تھے. ضعیف، ہمارے آباد کا جملہ کہتا ہے ضعیف لوگ ہوتے ہیں، یہ ہمارے گھروں میں بھی ہوتے ہیں، ضعیف ہوتے ہیں کہ عمریں بڑی ہو جاتی ہیں، کشش کوئی ایسی ان میں رہتی نہیں ہے، اور اگر یہ بیچارے اگر کماتے نہیں ہیں یا کچھ کمانے کی پوزیشن میں نہیں رہتے تو پھر ان کے لیے مسائل اور بڑھ جاتے ہیں. میرے آقا سید عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ جو اسلام کے دوسرے خلیفہ ہیں، یہ اپنے گھر سے نکلے تو حضرت سیدنا طلحہ بن عبید اللہ رضی اللہ تعالیٰ عنہ نے انہیں دیکھ لیا اور چپکے چپکے ان کے پیچھے جانے لگے. کہ دیکھو کہ امیر المومنین رضی اللہ تعالی عنہ اس وقت کہاں تشریف لے جا رہے ہیں۔ سید عمر فاروق اعظم رضی اللہ تعالی عنہ ایک گھر میں داخل ہوئے، کچھ دیر کے بعد باہر آئے اور پھر ایک اور گھر میں داخل ہو گئے۔ حضرت سیدنا طلحہ رضی اللہ تعالی عنہ نے اس گھر کو ذہن میں بٹھا لیا اور صبح اس گھر میں گئے تو دیکھا کہ اس گھر میں ایک بوڑھی عورت، اپا ہیچ نابینا عورت کو دیکھ کر آپ نے پوچھا، یعنی یہ شخص جو تمہارے گھر میں ہے آیا ہے، کیوں آیا ہے؟ اس نے کہا یہ شخص میرے پاس کافی عرصے سے آ رہے ہیں، میں چونکہ معذور ہوں لہذا یہ میرے گھریلو کام کاج کر دیتے ہیں، میری تکلیف کو دور کر دیتے ہیں۔ یہ سن کر سیدنا طلحہ بن عبید اللہ رضی اللہ تعالی عنہ بہت رنجیدہ ہوئے اور اپنے آپ سے کہنے لگے، اے طلحہ تیری ماں تجھے روئے، تو امیر المومنین کی خامیاں تلاش کرتا ہے؟ یعنی یہ ہمارے اسلام کی خوبصورتی دیکھیں کہ حضرت سیدنا عمر فاروق اعظم رضی اللہ تعالی عنہ خلیفۃ المسلمین، ایسا ایک واقعہ اسلام کے پہلے خلیفہ حضرت سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ کا بھی ہے کہ وہ بھی اسی طرح گھر میں جاتے تھے اور خلافت پہ تھے اور ان کے گھر کے کام کاج کیا کرتے تھے، اور سید عمر رضی اللہ تعالیٰ انہوں نے ان کے پیچھے جا کر دیکھا تھا کہ کیا کرتے ہیں۔ یعنی اتنی خدمت، اتنا ہمدردی اور اتنی غمخواری ہمارا دین، ہمارا اسلام ہمیں سکھاتا ہے۔ میں آپ کو کچھ اور چیزیں بھی عرض کرتا ہوں، پھر انشاءاللہ ہم مزید اس کی کچھ تفصیل میں جاتے ہیں۔ پیارے آقا صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، یعنی یہ دیکھیں یہ بھی کتنی خوبصورت حدیث ہے اور ہمارے لیے کتنی زبردست تربیت ہے۔ آقا فرماتے ہیں اگر بوڑھوں کی کمزوری اور مریضوں کی بیماری کا خیال نہ ہوتا تو میں اس نماز یعنی نماز عشاء کو آدھی رات تک ضرور مؤخر کر دیتا، مگر ان کی آسانی اور ان کی سہولت کے لیے ایسا کیا گیا تھا۔ اللہ کے آخری نبی صلی اللہ علیہ وسلم نے فرمایا، جو نوجوان کسی بزرگ یعنی سن رسیدہ، بڑی عمر کے جو بوڑھے ہوتے ہیں، تو جو نوجوان کسی بزرگ کے سن رسیدہ ہونے کی وجہ سے اس کی عزت کرے تو اللہ پاک اس کے لیے کسی کو مقرر کر دیتا ہے جو اس نوجوان کے بڑھاپے میں اس کی عزت کرے گا۔ تو میرے پیارے اسلامی بھائیوں، مدنی چلن کے ناظرین، اللہ پاک ہمیں ان بزرگوں کی قدر کرنے کی توفیق عطا فرمائے۔ اور جیسے کہ ایک اور روایت میں کچھ اس طرح ہے کہ ایک حدیث میں ہے کہ ایک شخص نے دربار رسالت میں فقر و فاقہ، تنگ دستی، غریبی کی شکایت کی تو حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا، یعنی غالباً تم کسی بوڑھے آدمی کے آگے آگے چلے ہوگے، یہ اسی کی نحوست ہے۔ اب یہ مجموعی طور پر اگر ہم ان تمام تر چیزوں کو سامنے رکھتے ہیں اور اب چلتے ہیں ہم اپنے معاشرے کی طرف، فیملیز کی طرف، آج ہمارے گھروں میں شاید ہمارے بوڑھے والدین یا بوڑھے بزرگ دادا دادی نانا نانی یہ بھی ہوتے ہیں، ہمارا کبھی ان کے ساتھ سلوک یا رویہ کبھی غور کیا ہے؟ ہونا تو یہ چاہیے تھا کہ ان کے ساتھ غمخواری، ہمدردی، ان کے ساتھ بات چیت، محبت، پیار، احترام، ادب۔ مثال کے طور پر اب ہمارے والد صاحب بڑی عمر کے ہیں، کئیوں کے والد صاحب واقعی بڑی عمر، والد صاحب کی تو ویسی عمر بڑی ہو یا نہ ہو، بیٹے سے تو باپ بڑا ہی ہوگا نا، چھوٹا تو ہوگا نہیں، 20-25-30 سال کا تو فرق ہونا ہی ہونا ہے، تو یہ فرق ہوتا ہے۔ لیکن میں اب چل رہا ہوں اس طرف کہ اگر یہ جیسے بڑی عمر کے بھی ہو جاتے ہیں نا، تو ہمارے یہاں ایک انداز ہونا چاہیے، کیونکہ جب بیٹا یہ انداز اختیار کرتا ہے اور اگر وہ بیٹا بھی اگر ایک کسی بیٹے کا باپ ہے تو پوتا دیکھے گا کہ میرے والد صاحب میرے دادا کے ساتھ کیا انداز اختیار کرتے ہیں، میری دادی کے ساتھ کیا انداز اختیار کرتے ہیں، میری امی میرے نانا کے ساتھ یا میری نانی کے ساتھ کیا انداز اختیار کرتی ہے، وہ یہ دیکھیں گے۔ اب یہ بیٹھے ہوئے ہیں، ہم खाना खा रहे हैं तो खाना खाते पहले इनकी प्लेट में डाल दें, दो तीन दफा जाकर पूछें अब खैरियत है। देखिए मौका महल के मुताबिक हर काम होता है। तो इस तरह अगर हम अपने बड़े बूढ़ों और बुजुर्गों की दिलजोई का सम्मान करें, इनके घरों में मौजूदगी ना जाने कितने घरों से बलाएं और आफतें दूर करती होगी। बाद वक्त हमें लगता है ये बड़े बुजुर्ग हैं ऐसे ही हैं, ऐसे ही नहीं होते, कुछ नहीं कह सकते कि इनका वजूद, इनकी मौजूदगी, इनके पलंग, इनकी चारपाई पर ऐसे ही रहना, जो हमें लगेगा कि यार ये ऐसे ही रह गए, ऐसे नहीं रहे हुए, इनके आपके घर में रहने की वजह से हो सकता है कि कई बलाएं घर के दरवाजे से लौट जाती हों, कि अंदर में तो इनकी दुआ करने वाला ऐसा आदमी अंदर बैठा हुआ है, वालिद ऐसे बैठे हुए हैं, माँ ऐसी बैठी हुई है, वो घर कितना खुशनसीब है कि जिसमें बड़े बूढ़े बुजुर्गों की इज्जत की जाती है, एहतराम किया जाता है, अदब किया जाता है, इन्हें मान सम्मान दिया जाता है। और स्पेशली जब ये रिटायर्ड हो जाते हैं, इनकी उम्रें बड़ी हो जाती हैं, घर के अंदर जो हमारा ये जो बुजुर्गों का जो मामला है, क्या ये दुरुस्त है, जरा देखिएगा। इसमें मैं खासकर अगर घर में ऐसी बहू है कि जिसकी सास और ससुर दोनों बूढ़े हैं, शरीयत का लिहाज रखते हुए सबके साथ, जैसे कहें ना, जो एक हमदर्दी, रहम दिली, गमखारी, खैर खाई, अदब, एहतराम, ताजीम, ये सारी चीजें आती हैं। वरना ऐसा ना हो कि हम अगर बदसलूकी करें तो अल्लाह ना करे ऐसा ना हो कि कल हमारी औलाद हमारे साथ बदसलूकी करेगी। और ये एक मतलब ये समझे मुकाफात अमल है। इसी तरह हमारे पड़ोस में देखें, हमारे महले में देखें। अभी तो हमारे यहाँ गनीमत है प्यारे साईं भाइयों। जी हाँ, मैं आपको पाकिस्तान के जो भी चंद है इस तरह के ममालिक हैं जिनमें इस तरह के मतलब कम्युनिटी आबाद है, मुसलमान हम जैसे, हमारा एक नेचर है। लेकिन अगर आप वेस्टर्न चले जाए तो वहां तो मामला बिल्कुल चेंज है। वहां तो बूढ़े माँ बाप किसी सूरत घर में मतलब एफोर्ड ही नहीं होते। ये ओल्ड एज हाउस वहीं से खुला हुआ है बूढ़ों के लिए और बूढ़ियों के लिए, डाल देते हैं, घर में नहीं रखते। हमारे यहां जैसे अगर औलाद बड़ी हो गई तो अब वो वालिद साहब और माँ बाप अलग है, ये अलग है, दो दो तीन तीन चार चार छह छह दिन गुजर जाते हैं, कई के दिन गुजर जाते हैं, बेटा माँ बाप के पास मिलने नहीं जाता। माह रमजान में भी कई ऐसी औलाद होगी, जी हाँ, जो अपने बूढ़े माँ बाप से मिलने नहीं गई होगी। माँ बाप फोन करते हैं, बेटा कहाँ है? बस क्या बताऊं, बहुत बिजी हूं, शाम थक जाता हूं, घर पहुंचना होता है, फिर बस क्या करूं। हाँ, आपके वाली सब तो घर में बैठकर आपको पाल पोस के बड़ा करते रहे ना, वो नहीं आते थे आपके पास, वो नौकरियां नहीं करते थे, वो कामकाज नहीं करते थे, वो आपसे मिलते नहीं थे, वो आपके लिए अपने सुख चैन आराम को छोड़ते नहीं थे। आज आप माँ बाप को ये कहते हैं, कमाल की बात है ना, कभी माँ कहती है बेटा कभी मुंह तो दिखा दे, परेशानी है, तो माँ बाप कहां मना करते कि तुम हमसे डिस्कस नहीं करो, हम यहां वहां बातें करते हैं। मैं आपको हल बताता हूं प्यारे, कई ऐसे दुख दर्द वाले इस्लाम में शायद मुझे सुन रहे होंगे, परेशानियां हैं, घरेलू परेशानी, कारोबारी परेशानी, रोजगार का मसला, कर्जों का मसला, कितने प्रॉब्लम बाद वक्त होते हैं, मुझे भी अंदाजा है। औलाद को मसाइल होते हैं, मसाइल है ना, अल्लाह ने माँ बाप को हयाती दी हुई है ना, जाए ना इनके कदमों में बैठे और कहें कि आप दुआ करो अल्लाह ताला मेरे मसले हल कर दे। बाप की दुआ जो बेटे के हक में कबूल होती है, मां से दुआ करें, जाकर कभी बूढ़े वालिद को जाकर कहें कि अबू पांव दबा दो, अबू मना करेंगे, नहीं नहीं अबू ऐसा नहीं करें, मुझे थोड़ी सी खिदमत का मौका दें, पांव पंजे दबाएं, तलवे दबाएं, ऐसा ऐसा तलवे दबाएं, घुटने दबाएं, पांव दबाएं, अबू सर की मालिश कर, चंपी 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 कर देता हूं, मजा आ जाएगा, आपको नींद आ जाएगी, कंधे दबा दो थोड़े थोड़े, कंधे दबा दो आपके, नहीं नहीं बेटा रे अबू थोड़ा थोड़ा। आप बताओ अगर कोई औलाद अपने वालिद के साथ ऐसा करती है, कोई बेटी अपनी माँ के साथ ऐसा करती है, आप सही बताएं यार, ये बेटा कहां के कहां निकल जाएगा। एक बार बाप के कदमों में बैठकर पांव दबाना आपको कितनी बुलंदियां पहुंचा देगा, आपको इसका अंदाजा है। इसी तरह बेटी माँ की तरफ या बहू अपनी सास की तरफ, यानी ये सब आप अपने फ्यूचर को भी, एक तो अल्लाह की रिजा के लिए करना है, सवाब के लिए करना है कि अल्लाह पाक मुझसे राजी हो जाए, अल्लाह मुझसे राजी हो जाए और मुझे बगैर हिसाब के जन्नत दे दे। यानी जो बूढ़े माँ बाप को पाए और अपनी बख्शिश ना करवाए उसकी नाक तो खाक आलू धोने की दुआ हुई है। तो हमारे यहाँ घर में हमारे बूढ़े माँ बाप हैं, इसी तरह पड़ोस में, यहाँ तो बुजुर्गों को सताते हैं, तंग करते हैं, इनका साथ नहीं देते, इनके गमों को नहीं बांटते। अगर आपको लगता है कि हमारे वालिद में ये प्रॉब्लम है, ये प्रॉब्लम है, दादा में ये प्रॉब्लम है, दादी में ये प्रॉब्लम है, हमारा मजहबी जहन है, उनका है नहीं और वो कुछ बात सुनते नहीं है, समझते नहीं है ऐसी बात, तो इनको अमीर सुन्नत के वीडियो क्लिप्स दिखाएं, इनको मद्दी चैनल दिखाएं, जो मौजू आपको लगता है कि ये मौजू पर इनको अर्ज करना चाहिए, समझाना चाहिए, वो मौजू इनको निकाल कर दें, वो वीडियो देखेंगे, इंशाल्लाह ताला जो काम आप और मैं नहीं कर सके इंशाल्लाह मेरा पीर करके दिखा देगा। इस मौजू पर अमीर सुन्नत के बहुत सारे बयान आपको मिल जाएंगे, जी हाँ, छोटे छोटे क्लिप इतने सारे मिल जाएंगे जो बुजुर्गों से मुतालिक है। जो नौजवानों को प्रॉब्लम होती है कि हमारे बुजुर्ग हैं घर में यूं बोलते हैं, यूं बोलते हैं, यूं बोलते हैं, तो हम तो नहीं ना बदतमीजी करेंगे इनके आगे, इन तक भी बात पहुंचाने के लिए हमारे पास जराए मौजूद है, लेकिन इन्हें पानी पेश करना, इन्हें खाना पेश करना, इन्हें चाय पेश करना, इन सर्दी गर्मी में इनका ख्याल रखना, कितना महरूम है वो घर जिसमें बूढ़े माँ बाप की कोई इज्जत ना हो, तरसते हो, कमरे में बैठे खांसते हैं, बेटा पूछने नहीं जाता, मां बीमार होती है बेटा डॉक्टर को दिखाने नहीं जाता, इसी तरह बसों में जाते हैं तो हमारे अभी भी, लेकिन फिर भी एक तादाद नहीं करती बड़े बुजुर्गों के साथ वो अदब व एहतराम का मामला नहीं करती। अल्लाह के आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, यानी बूढ़ों की ताजीम और तौकीर करो और छोटों पर शफकत करो, तुम जन्नत में मेरी रफाकत पालोगे। एक हदीस में है, तुम अपनी मजालिस को आलिम के इल्म, बूढ़े की उम्र और सुल्तान के ओहदे की वजह से कुशादा कर दिया करो। ये जो रिवायतें बयान हुई तो इससे पता चला कि अपने बड़ों की इज्जत और ताजीम करना बाईस नजात और जन्नत में प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम की रफाकत का बाईस है ये अमल। एक और हदीस सुनिए, अल्लाह के आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाए, यानी सफेद बाल ना उखाड़ो, नहीं उखाड़ के फेंक देते, क्योंकि वो मुस्लिम का नूर है। जो शख्स इस्लाम में बूढ़ा हुआ, अल्लाह पाक उसकी वजह से उसके लिए नेकी लिखेगा, खता मिटा देगा और दर्जा बुलंद फरमाएगा। सुभान अल्लाह, इतनी रिवायतें, इतनी इसके माशाल्लाह मदनी फूल हैं कि अल्लाह पाक हमें बस इस पर अमल करने की तौफीक अता करे और हमें इनका लिहाज रखने की तौफीक अता करे, इनको अच्छे नामों से पुकारने की तौफीक अता करे, दादा जान, दादी जान, नानी, बाबा जी, जो भी हस्बे मौका हस्बे मुरातिब, तो अच्छे अच्छे नामों से भी इनको पुकारें, इंशाल्लाह ताला इसकी भी बरकतें हमें नसीब होंगी। इमाम आजम इमाम अबू हनीफा रहमतुल्लाह ताला अलैह कि एक शागिर्द हजरत सैयदना यूसुफ बिन खालिद बसरी रहमतुल्लाह ताला अलैह ने जब अपना इल्म मुकम्मल किया जो इनसे हासिल करना था इमाम आजम इमाम अबू हनीफा अलैह रहमा से, जब आपसे अपने शहर बसरा जाने की इजाजत ली कि हुजूर अब मैं अपने शहर बसरा जाना चाहता हूं, तो आपने फरमा कुछ दिन ठहरो ताकि मैं तुम्हें उन जरूरी उमूर के मुतालिक वसीयत करूं कि लोगों के साथ मामलात करने, अहले इल्म के मरातिब पहचानने, नफ्स की इस्लाह और लोगों की निगेबानी करने, अवाम खवास को दोस्त रखने और आम लोगों के हालात से आगही हासिल करने के लिए जिनकी जरूरत पड़ती है, यहां तक कि जब तुम इल्म हासिल करके जाओ तो वो वसीयत तुम्हारे साथ ऐसे आले की तरह हो जिसकी इल्म को जरूरत होती है और वो इल्म को मुजयन करे और उसे ऐबदार होने से बचाए। जब तुम बसरा में दाखिल होगे तो लोग तुम्हारे इस्तकबाल और तुम्हारी ज्यारत को आएंगे, तुम्हारा हक पहचानेंगे, तो तुम हर शख्स को उसके मर्तबे के लिहाज से इज्जत देना, शुरफा की इज्जत और अहले इल्म की ताजीम और तौकीर करना, बड़ों का अदब और एहतराम और छोटों से प्यार और मोहब्बत करना। ये इमाम आजम रहमतुल्लाह ताला अलैह की वसीयतें थी जो आपने अपने शागिर्द से की थी। हमें बहुत इस मामले में मौका मिल सकता अगर हमारी तवज्जो हो कि मैं इन बुजुर्गों के जरिए अपने लिए नेकी का सामान करूंगा, और हमारे बुजुर्गों को भी चाहिए कि इन पर भी शफकत करें, इन पर भी एक अच्छा अंदाज इख्तियार करें। अल्लाह ने चाहा तो सवाब भी मिलेगा, अल्लाह हम सबको دنیا آخرت کی بھلائیاں نصیب فرمائے. صلو علی الحبیب
صلی اللہ تعالی محمد.
میں مبلغ بنوں سنتوں کا خوب چرچا